नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै दुई तिहाई नजिकको बहुमत सहित सरकार सञ्चालन गरिरहेको छ। सरकारको नेतृत्व गरिरहँदा पार्टीले आफ्नो संगठनलाई पनि थप व्यवस्थित र सुदृढ बनाउने प्रयास पनि अघि बढ़ाएको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले पार्टीको सचिवालयमा 13 जना र केन्द्रीय सदस्यमा 9 जनालाई मनोनयन गरेको छ। त्यस्तै विभिन्न विभागका प्रमुख सचिवालय तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ। तर पार्टीका महत्वपूर्ण पद मानिने उपसभापति र महामन्त्री पदमा भने मनोनयन हुन अझै बाँकी रहेको छ। सरकार सञ्चालनसँगै पार्टी संगठन र संसदीय भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अहिले केही छलफलहरू भइरहेको छ। पछिल्लो समय पार्टी र सरकारबीच दूरी बढ़दै गएको, सरकारका केही निर्णय र कार्यशैलीप्रति प्रश्न उठ्न थालेको तथा केही सांसदको संसदमा उपस्थिति, आचरण र भूमिकामाथि समेत टिप्पणी भइरहेका विषयहरू पनि छलफलका क्रममा रहेका छन्। सार्वजनिक सेवा सहज र प्रभावकारी हुन नसकेको, खाना पकाउने ग्यासको अभाव, मर्दो महँगी तथा दैनिक जीवनसँग जोड़िएका समस्याले सर्वसाधारणलाई प्रभावित गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व गरिरहेको सरकारसँग ठूलो जनअपेक्षा समेत रहेको छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन सुदृढीकरणका लागि भइरहेका प्रयास, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। हिजोको केन्द्रीय समिति बैठकले सचिवालयमा र त्यसै गरी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ, के कसरी मनोनयन सम्पन्न भएको छ, अझै मनोनयन गर्नुपर्ने पदहरू के छन् र कहिलेसम्म त्यो कार्य सम्पन्न हुन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यही प्रश्नबाट गरे।
निकै महत्वपूर्ण प्रश्न, सबैको जिज्ञासा हो। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन सम्पन्न गरिसकेपछि मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको लिस्ट लामै छ। 51 जनालाई मनोनयन गर्न पाउने गरी विधान संशोधन गरेरै सभापतिज्यूले त्यो अधिकार दिएको छ। त्यसो त्यो 151 जना केन्द्रीय सदस्यमा 51 जना नै मनोनयन गर्न दिनुको कारण चाहिँ निर्वाचनभन्दा अगाडि हामीले गरेको विगत राजनीतिक सहमति र सहमतिको भावनालाई समायोजन मार्फत सम्बोधन गर्नु थियो। सोही प्रक्रिया अन्तर्गत हिजो 9 जना केन्द्रीय सदस्य थप गरिएको छ। बाँकी यो निरन्तर भइरहन्छ, अगाडि बढिरहन्छ र 51 जना एकैचोटि नै पुरा नगरिकन केही समय लागेर पुरा हुन्छ भन्ने कुरा बुझाइ हो। त्यससँगसँगै केही पदाधिकारीहरू पनि थप भइसकेको छन् भने सचिवालय सदस्य पनि केही थप भएका छन्।
रासोपामा उपसभापति र महामन्त्री जस्ता महत्वपूर्ण पदहरू अझै रिक्त छन् जुन मनोनयनका क्रममा पूरा हुने गर्दछन्। यी पदमा मनोनयन हुन नसक्नुको कारण के हो अथवा कहिलेसम्म मनोनयन भइसक्छ, यो विषयलाई पनि अलि प्रष्ट पारिदिनुहोस् न।
यो पदाधिकारीले पूर्णता पाउने कुरा चाहिँ अलि चाँडै हुनु पर्थ्यो भन्ने बुझाइ हो। तर केन्द्रीय समितिको मनोनयन प्रक्रिया नै पहिलोचोटि हिजो भएको हुँदै गर्दा अब त्यहाँ उपसभापति पनि मनोनयन गर्ने नै पद रहेको छ, हुँदैन, महामन्त्री पनि मनोनयन गर्ने नै पद रहेको छ। यसमा चाहिँ यो वृहत राजनीतिक सहमतिको मर्म अनुसारै हुनुपर्ने भएको हुँदा त्यहाँ कसलाई गर्नु भन्ने कुरा चाहिँ साथीहरूले भन्नुपर्ने हो। त्यो कुरा टुङ्गी नसकेको हो कि भन्ने मेरो बुझाइ हो। यतिखेर ठ्याक्कै मैले सभापतिसँग यो विषयमा संवाद नै त गरिसकेको छैन, तर हिजो हुनुहुन्छ कारण चाहिँ अन्य साथीहरूले यसमा सहमति नटुङ्गाइसकेको हुनसक्छ, जसले जसको तर्फबाट यहाँ मनोनयन हुनुपर्ने हो त्यहाँ सहमति नटुङ्गिएको कारण केही ढिला भएको हुनसक्छ। तर मलाई लाग्छ अब यो प्रक्रिया सुरु भइसकेको हुँदा चाँडै नै पूर्णता पाउँछ होला।
रासोपाले सरकारको नेतृत्व गरिरहेको छ तर पार्टी र सरकार बीच दूरी बढ़ेको भनेर केही आलोचकहरू विश्लेषकहरूले टिप्पणी गरिरहेको अवस्था पनि छ र विश्लेषण गरिरहेको अवस्था पनि कताकति सुनिन आउँछ। पार्टी र सरकार बीच अहिले समन्वयको अवस्था के कस्तो रहेको छ? अब कतिपय अवस्थामा त सभापतिज्यू आफैले पनि नेतृत्व गरेर त्यस्ता ग्यापहरूलाई चिर्ने काम गरिरहेको पनि हामीले देखिरहेका छौं। यो विषय कतिको यथार्थपरक हो त?
नेपालको राजनीतिक इतिहासमा सम्भवत सभापति बाहिर रहेर वरिष्ठ नेता प्रधानमन्त्री भइरहेको अवस्था र दुवैजना निर्वाचित हुँदै गर्दाखेरि संसद दलको नेता पनि सभापति नभएको अवस्थामा सभापति र प्रधानमन्त्रीले आपसी संवाद गरेर आपसी सहमति गरेर पार्टी सञ्चालन गर्ने जिम्मा सभापतिको र सरकार सञ्चालन गर्ने जिम्मा वरिष्ठ नेताको प्रधानमन्त्रीको तर दुवैजनाको अन्तर सम्वादबाट यी सबै कुराहरू अगाडि बढाउने भन्ने कुरा जुन सहमति थियो जुन सल्लाह अनुसार काम भएको छ सो प्रक्रिया अन्तर्गत अगाडि बढि नै रहेको छ। त्यसकारण केही राजनीतिक जिम्मेवारीहरूमा सभापतिको बेसी भूमिका देखिएको छ। सभापत प्रधानमन्त्रीको जिम्मेवारीमा प्रधानमन्त्रीले नै काम गरिराख्नु भएको छ। तर अब विगतमा जसरी राजनीतिक अभ्यास भइराखेको छ त्योभन्दा फरक किसिमको राजनीतिक अभ्यास भइराख्दै गर्दाखेरि विश्लेषकहरूलाई त्यो लाग्न सक्छ, आलोचकहरूलाई त स्वाभाविकै हो। र सबभन्दा महत्त्वपूर्ण कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीमा कहाँ खेल्न सकिन्छ र के गर्यो भने कमजोर बनाउन सकिन्छ भन्ने पाटोबाट आलोचना गर्दै गर्दाखेरि यस्ता खालका भ्रमपूर्ण अभिव्यक्तिहरू आइरहेका हुन्। यद्यपि यहाँले भने जस्तो सञ्चार माध्यममा देखे जस्तो विश्लेषकहरूले विश्लेषण गरे जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कहीँ त्यस्तो विमति छैन, सबै कुरा सहमतिमा चलिरहेको छ। कुनै विषयमा विवाद हुनु, फरक मत रहनु र त्यसपछि त्यसमा निराकरण जसको निराकरण गरेर टुङ्ग्याउनु यो नियमित प्रक्रिया हो। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति र प्रधानमन्त्री बिचमा त्यस्तो कुनै मतभेद र पार्टी र सरकारभित्र त्यस्तो कुनै मतभेद रहेको कुरा नरहेको कुरा यहाँलाई म स्पष्ट पार्न चाहन्छु। केही दिन अगाडि अनौपचारिक संसद दलको कार्यालयमा पनि हामी सबै मन्त्री र सांसदहरू राखेर अन्तर संवाद गराएका थियौँ र हिजो केन्द्रीय समितिको बैठकमा चाहिँ सबैजना मन्त्रीहरू उपस्थित हुन सक्नु भएन किनकि मन्त्रीज्यूहरूको आफ्नो जिम्मेवारी जिल्लाभन्दा बाहिर रहनु परेको हुँदै गर्दाखेरि उहाँ उपस्थित हुन सक्नु भएन। यो पाटो चाहिँ सभापतिज्यूले राख्ने भएको हुँदा त्यति साथीहरू उपस्थित हुन सक्नुभयो, त्यति साथीहरू बिचको हामीले जो केन्द्रीय समितिको बैठक अगाडि बढायौँ भने पार्टी कार्यालयमा पनि केन्द्रीय सदस्य सांसद र आम जनतासँग अन्तर सम्वाद गर्ने काम गर्ने कार्यक्रम मन्त्रीहरूसँग राखेर अगाडि बढि नै राखेको छ र सांसदहरूसँग मात्रै संवाद गर्ने काम संसदीय दलमा मन्त्रीहरू पालो पालो गरेर त्यो गर्ने काम भइरहेको छ। त्यसकारण पार्टी र सरकारभित्र त्यस्तो विमति अथवा त्यस्ता अन्य यहाँहरूले भने जस्ता सोचे जस्ता फरक फरक मत रहेको भन्ने कुरा अहिलेसम्म देखिएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनका क्रममा सुशासन, पारदर्शिता र पुरानो राजनीतिक संस्कारको अन्त्य गर्ने एउटा प्रतिबद्धता पनि जनाएको थियो। यहाँको भनाई अनुसार पनि रासोपाले सोही अनुसार सरकार सञ्चालन र पार्टीले पनि त्यसलाई जिम्मेवार ढंगले हेरिरहेको छ। तथापि अब सरकार सञ्चालनको अहिलेसम्मको अवस्था र यहाँहरूले जुन निर्वाचनमा गरेको प्रतिबद्धताको बीचमा के कस्तो अनुभव अथवा भनौ कार्य प्रगति यहाँले प्राप्त गर्नुभएको छ या पाउनु भएको छ?
निश्चय पनि यहाँले भने जस्तै यतिखेरको विकासको समृद्धिको सबै कुराको अवरोध भनेको व्यक्तिपूर्ण अवस्था हो, भ्रष्टाचार हो। त्यसकारण सुशासन चाहिँ पहिलो नम्बरमा हाम्रो प्रतिबद्धता हुनेछ भने जनतासँग त हामी बाचा करारनामा नै गरेको कुरा हो र बाचाको एक नम्बरमा भने पनि करारनामाको एक नम्बरमा भने पनि सुशासन पहिलो शर्त हो, त्यसपछि मात्र विकास सम्भव हुन्छ भनेर भनेका कुराहरूलाई कार्यान्वयन गर्दै गर्दाखेरि आज कृषिको आधारमा कार्यदेश बनाएर सरकारले काम गरिरहेको छ, पार्टीले पनि त्यही प्रक्रियाबाट काम गरिराखेको छ र सुशासन सिर्फ केही भ्रष्टाचारीलाई कारवाही गरेर मात्र देशमा सुशासन आउने होइन किनकि यसको लागि त होल प्रणालीमा फेरबदल गर्नुपर्छ, प्रणालीलाई आधुनिकरण गर्नुपर्छ। त्यो भनेको डिजिटलाइजेसनको प्रक्रिया हो र राज्यको तर्फबाट आम जनताले प्राप्त गर्ने सेवा सुविधाहरू डिजिटलाइजेसनको माध्यमबाट फेसलेस सर्भिस पाए मात्र साधारण कुराहरूमा पनि यो भ्रष्टाचार हुने प्रक्रियालाई रोक्न सकिन्छ र प्रणाली मार्फत त्यसभित्र सुशासन कायम गर्ने प्रक्रियामा काम गर्न सकिन्छ भन्ने बुझाइ स्पष्ट भएको हुँदा राज्यका सबै निकायलाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा तीव्रता दिने काममा यसका आधारभूत कुराहरूमा यसरी सरकारले काम गरिरहेको छ। पहिलो शर्त भनेको प्रत्येक नागरिकलाई राज्यको डेटाबेसभित्र डिजिटल डेटाबेसभित्र समाहित गर्नको लागि राष्ट्रिय परिचय पत्रको प्रणालीलाई त्यसको डेटाबेसलाई त्यसको सबै प्रक्रियालाई राज्यभित्रै राष्ट्रभित्रै राखेर त्यो परिचालन गर्नको लागि सञ्चालन गर्नको लागि त्यसको सोर्स कोडदेखि लिएर राष्ट्रिय परिचय पत्रलाई प्रभावकारी रूपमा सबै निकायसँग एमओयु गर्ने काम अगाडि बढिरहेको छ र त्यसलाई तीव्रता दिने काम भइराखेको छ। एकातिर भने भ्रष्टाचारसँग जोडिएका सबै किसिमका मुद्दाहरूलाई अगाडि बढाउँदै गर्दाखेरि विशेष गरी राज्य सञ्चालन प्रक्रियामा समानान्तर सरकार चलाउन सक्ने हैसियत बनाएकाहरू जसले अर्थतन्त्रलाई क्याप्चर गर्न सक्ने हैसियत बनाएका त्यो हैसियत राजनीतिक शक्तिसँगको सहमतिका कारण सहमति गरेर चाहे त्यो स्वार्थसँग जोडिएको होस् चाहे त्यो आर्थिक लेनदेनसँग जोडिएको होस् यी सबै पाटोसँग जोडिएर स्वार्थ जोडिएकाहरूले समानान्तर सरकार चलाइरहेको अवस्था कसको दल जोड्ने कसको दल फुटाउने कसको सरकार बनाउने कसलाई ढाल्ने भन्नेसम्मको हैसियत राख्नेहरूलाई कारवाहीको दायरामा ल्याएको छ र 1,27,28,30 अर्ब जति होला को बिगो दावी गरेर कारवाही प्रक्रिया अगाडि बढिरहेको छ र अहिले यतिखेर यो सरकार सञ्चालन भएको चाहिँ 4-5 महिनाको समयमा यहाँले देख्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ यतिका धेरै राजनीतिक नियुक्ति हुँदै गर्दाखेरि 1 रुपियाँ घुस काहीँ कतै लिएको सुनिएको छ भने हामीलाई जानकारी गराइदिनुहोस् त्यसलाई पनि कारवाहीको दायरामा ल्याइनेछ। सरुवा बढुवादेखि लिएर कुनै पनि प्रक्रियामा काहीँ कतै घुस सरकारको त सरकार सञ्चालन प्रक्रियामा रहेका मन्त्रीहरूकोमा सांसदहरूमा घुसको प्रक्रिया चलेको भन्ने कहीँ कतै सुनिएको रहेछ भनेदेखि हामीलाई जानकारी मात्र गराइदिनुहोस् उनीहरू कारवाहीको दायरामा आउँछन्। त्यसकारण सुशासनको पाटोमा सरकार निर्मम भएर यो पाटोमा काम गर्नको लागि परिरहेको छ। परिणाम आजै सबै कुराको परिणाम आजै आउन सक्दैन किनकि यो विगतको 34-35 वर्षको राजनीतिक अभ्यास मात्र होइन योभन्दा निकै अगाडिदेखिको भनेको हिउँदेखि चल्दै आएको राज्य सञ्चालन प्रणालीमा भ्रष्टाचार कहीँ कहीँ कतै नै रहेछ त्यो जरा गाडेर रहेको छ र त्यसलाई जरैदेखि निकाल्न पार्नको लागि हाम्रो शिक्षा क्षेत्रमा सुधार गर्नु छ हाम्रो प्रणालीमा सुधार गर्नुपर्नेछ। त्यसपछि पुस्तान्तरण हुँदै गर्दाखेरि त्यो प्रणालीका सबै संयन्त्रहरूमा सुधार गर्नको लागि समय लाग्छ तर सुशासन पहिलो शर्त भएको हुँदा र सुशासन बिना विकासको परिकल्पना सम्भव नभएको हुँदा त्यसको जग बसाल्ने काममा यतिखेर सरकार पार्टी समग्र संयन्त्र लागि परेको छ र काम भइरहेको छ।
यसअघि अब अध्यादेश मार्फत कतिपय सार्वजनिक निकायका पदाधिकारीहरूको अब अध्यादेशबाट त्यो तत्कालीन अवस्थामा चाहिँ अब नियुक्ति खारेज भयो भनौं र नयाँ नियुक्तिका लागि प्रक्रिया कतिपय संस्था र निकायका लागि अगाडि बढेको पनि देखिन्छ र कतिपय स्थानमा निकायमा पदपूर्ति पदाधिकारी त्यहाँ आएर आसीन भएर काम गरिरहेको अवस्था पनि रहेको छ। अझै धेरै निकायहरू जुन नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेको अवस्था पनि छ। यहाँले भन्नुभयो एउटा विगतमा जुन संस्कार देखिएको थियो त्यो संस्कारलाई हामीले लगभग अन्त्य गर्न सफल भएका छौं भन्ने प्रसंग पनि यहाँले उठाइरहँदाखेरि कता कति मेरिटोक्रेसी योग्यताका आधारमा नेतृत्व नियुक्ति भने पनि त्यो नदेखिएको भनेर कतिपय सर्वोच्च अदालतमा हुजुरी परेर त्यसलाई अब सर्वोच्चले निरूपण कतिपय अवस्थामा गरिसकेको पनि छ। यसरी लामो समयदेखि महत्वपूर्ण निकायलाई नेतृत्वविहीन बनाउँदा सुशासनमा केही असहजता हुने हो कि सेवा प्रवाहमा ढिलासुस्ती हुने हो कि भन्ने लगायतका प्रश्नहरूलाई कसरी सम्बोधन गर्न सकिएला?
निश्चय पनि यो परिवर्तनको घडीमा प्राविधिक रूपमा प्रणालीगत रूपमा केही निकायहरूमा अहिले पनि नियुक्ति प्रक्रिया चुनिसकेको छैन यो केही समय लाग्छ होला अझै तर जहाँसम्म मेरिटोक्रेसीको कुरा गर्दै गर्दाखेरि म न्यायालयले गरेका कुनै पनि निर्णयप्रति मेरा विमति छैनन्, पार्टीका विमति छैनन्। हामी न्यायालयप्रति विश्वास गर्छौँ र आम जनताको विश्वास र भरोसा न्यायालयप्रति जगाइरहनुपर्छ। तर केही त्यस्ता प्राविधिक बाधाहरू हुँदा रहेछन् नियुक्ति प्रक्रियामा। त्यसको मापदण्ड बनाउँदै गर्दाखेरि पनि स्वार्थसँग जोडिएर बनाएका मापदण्डहरू थिए होलान् र त्यसको आधारमा न्यायालयले निर्णय गरिदिने हो। केही नियुक्ति प्रक्रियाहरूमा त्यस्तो प्रणाली अथवा त्यस्तो कुरा पनि त्यहाँ लागू भएको अवस्था देखिन्छ। ती कुराहरूलाई पनि मनन गरेर सम्बन्धित मन्त्रालय मार्फत गर्नुपर्ने चाहे त्यो राजनीतिक नियुक्तिहरू हुन् या कुनै पनि संस्थाका प्रक्रिया पुर्याएर गर्नुपर्ने नियुक्ति, यी सबै नियुक्तिहरूलाई मेरिटोक्रेसीकै आधारमा नियुक्ति गर्ने प्रक्रियालाई तीव्रता दिइराखेको छ, बढाइराखेको छ। न्यायालयसँग जोडिएर न्यायालयले गरेका फलक निर्णयलाई पनि आत्मसात गरेर लगिराखेको छ। यहाँले भने जस्तै केही संस्थाहरूमा अहिले पनि त्यो प्रक्रिया पुरा गर्न सकिएको छैन, नसक्नुको कारण गर्दै नगरेको होइन, गर्दै गर्दासम्म लागेको समय मात्र हो। तर यो चाँडै नै कुराहरू पुरा हुने भएको हुँदा निश्चिन्त भइकन ढुक्क भइकन र मेरिटोक्रेसीको आधारमा क्षमताको आधारमा जिम्मेवारी दिएका ती निकाय प्रमुखहरूले आफूले त्यो कमिटमेन्ट गरे अनुसार क्षमता प्रदर्शन गर्न नसकेको खण्डमा र भोलि कार्यपद्धति त्यसरी प्राप्त गर्न नसकेको खण्डमा उहाँले कि त त्यो प्रगति विवरण दिनुपर्छ कि त उहाँले फेरि त्यो पद छोड्नुपर्ने गरी पनि कैयौँ विषयमा सहमति भएका छन् कैयौँ नियुक्तिहरूमा। त्यस कारण अब नियुक्ति भइसकेपछि निश्चिन्त यहाँको कार्यकालभरि तपाईँ नियुक्ति हुनुभयो, तपाईँलाई कसैले चलाउन सक्दैन भन्ने पाटोबाट नियुक्ति भएकै छैन। त्यस कारण आम जनतालाई म के अनुरोध गर्न चाहन्छु भने कुनै कुनै ठाउँमा कुनै कुनै संस्थाहरूमा यहाँले सोचे जस्तिकै यहाँले चिनेकै क्षमतावान मान्छे मात्र नियुक्ति नहुँदै गर्दाखेरि यहाँ त क्षमताको आधारमा नियुक्ति भएन छ कि भनेर यहाँलाई लाग्न सक्छ। तर यहाँ तपाईँ हामीले चिनेका भन्दा देखेका भन्दा अन्य कयौँ क्षमतावान मान्छेहरू त्यो प्रणालीभित्र आएका हुन सक्नुहुन्छ र हामीलाई के विश्वास छ भने यो प्रक्रिया मार्फत चयन प्रक्रिया मार्फत उहाँहरूले प्रस्तुत गरेका आफ्ना क्षमता आफ्ना अनुभव र आफ्ना दस्तावेजहरूका आधारमा उहाँहरूलाई छनौट गरिएको छ र जसरी उहाँले आफूले प्रस्तुत गर्नुभएको छ त्यो कार्यदेशहरू र त्यसरी योजनाहरू त्यसको आधारमा छनौट भएका साथीहरूले जिम्मेवारी सम्हाल्दै गर्दाखेरि भोलि कमजोरी देखिएमा अथवा उहाँले भनेअनुसारको कार्य प्रगति प्रस्तुत गर्न नसकेमा उहाँले स्वत त्यो पद छोड्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारण केही ढिला पक्कै भएको हो, तर यसो भन्दै गर्दा सबै कुरा बिग्रिएको भन्ने अथवा यहाँनिर त्यो क्षमताको आधारमा नियुक्ति नभएको हो कि भन्ने कुरामा शङ्का गर्नु पर्दैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन सुदृढीकरण, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले पछिल्लो समय के पनि सुनिएको छ भने सार्वजनिक सेवा अझै सहज छिटो र नागरिक मैत्री हुनुपर्नेमा त्यसो हुन नसकेको भन्ने गुनासा पनि आएका छन्। अब यसमा कर्मचारी तन्त्र सरकारको पहल पनि सोही अनुसार आवश्यक पर्छ होला। अहिले पछिल्लो समय खास गरी देखिएका समस्या बारे मैले यहाँलाई अवगत गराउन चाहे, जस्तो खाना पकाउने ग्यासको समस्या देखिएको छ, पेट्रोललाई प्रति लिटर 200 रुपियाँ भन्दा बढ़ी तिरेर उपभोक्ताले खरिद गर्नु परिरहेको अवस्था पनि छ, बजारमा महँगी बढ़िरहेको भन्ने जनगुनासो पनि छ जसका कारण मूल्य वृद्धिले सर्वसाधारण प्रभावित भइरहेको अवस्था पनि छ। अब कतिपय ठाउँहरूमा यातायातमा त्यहाँको जुन प्रणाली छ त्यो नचलेर सेवा नपाएका गुनासाहरू छन्, राहदानी विभागमा पनि त्यस्तै देखिन्छ। त्यसै गरी अन्य कर तिर्ने ठाउँहरूमा पनि त्यहाँ सिस्टम नचलेका गुनासा र महिनौसम्म काम नभएका प्रसंगहरू पनि रहेका छन्। तथापि यति छोटो समयमै सरकारले धेरै सुधार त गर्न सक्ने अवस्था रहेन, तैपनि सर्वसाधारणले पाइरहेको शास्ति जुन यहाँले अघि कुरा कानिका क्रममा हामी डिजिटलाइजेशनको एउटा शुरूआती बिन्दुमा भएका कारणले केही समस्या हुन सक्छन् भन्ने कुराहरू पनि थियो, तर तत्काल देखिएका यी समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टीले के कस्तो ध्यान दिएको छ?
निश्चय पनि यतिखेरको सबभन्दा महत्वपूर्ण प्रश्न रह्यो। म सबभन्दा पहिला यो फोसियल फ्युल विशेष गरी पेट्रोलियम पदार्थको अभाव र मूल्य वृद्धिका विषयबाट जोड्न चाहन्छु। पेट्रोलियम पदार्थ हाम्रो देशको आफ्नो उत्पादन होइन र विश्व बजारमा यतिखेर पेट्रोलियम पदार्थको अभाव सिर्जना हुनुको कारण भनेको मिडल इस्टको युद्ध हो भन्ने कुरा तपाईँ हामी सबैलाई प्रश्नसँग थाहा छ। यद्यपि सोर्समा सप्लाईमा भएको महँगी अभावका कारण संसारभरि पेट्रोलियम पदार्थ अभाव हुँदै गर्दा नेपालमा त्यो अंश पुरा हुन सक्ने कुरै भएन। हामी त सिधै आफू विश्व बजारबाट खरिद गराउन सक्ने र नसकेको र हामीले छिमेकी देशबाट यो आपूर्ति गरिराखेको हुँदै गर्दाखेरि आपूर्ति अभावले पनि केही समय सिर्जना भएको थियो। मूल्य वृद्धि सोही प्रक्रिया आन्दोलन भएको हो भन्ने कुरामा प्रत्येक नेपाली जनताले बुझ्नु भएको नै छ। यद्यपि ग्यास अभावको सन्दर्भमा चाहिँ अलिक फरक महत्व रहेको छ। पछिल्लो दिनमा ग्यास अभाव भयो भन्ने कुरा बजारमा देख्न थालिसकेपछि म आफै पनि म सबसे दलको उपनेता को जिम्मेवारीको हैसियतले र एउटा जिम्मेवार जनप्रतिनिधिको हैसियतले सम्बन्धित मन्त्रालय सम्बन्धित विभाग र सम्बन्धित त्यो प्रणालीमा गएर चेक गर्दै गर्दाखेरि हामीलाई के यो सप्लाईमा अभाव भएको हो त भनेर हेर्दै गर्दाखेरि जहाँबाट हामीलाई आपूर्ति भइरहेको थियो त्यो ठाउँबाट आपूर्ति हुने ठाउँबाट हामीलाई कति पनि आपूर्तिमा कमी नभएको। तर यहाँ अभाव किन भयो त भन्दै गर्दाखेरि मैले डेटा हेरेको थिएँ। डेटा हेर्दै गर्दाखेरि जेठ असार र साउनको डेटा हेर्दै गर्दाखेरि जेठमा हामीले 22 लाख सिलिन्डर बजारमा पठाएको रहेछ। त्यतिखेर अलिक अभाव नै थियो रहेछ र 22 लाख सिलिन्डर त जेठमा जाँदै गर्दाखेरि पनि त्यति धेरै अभाव भयो किन महसुस भएन भन्दै गर्दाखेरि अलिक अगाडिदेखिको आम जनताले स्टक राख्ने गरेको आधारमा त्यतिखेर अभाव देखिएको छैन रहेछ। जेनरली 30-33 लाख सिलिन्डर प्रत्येक महिना वितरण भइराख्दो रहेछ हाम्रो यतिखेरको उपभोक्ताको क्षमता अनुसार र त्यो 30-33 लाख सिलिन्डर वितरण हुँदै गर्दा सबै कन्जम्सन भएको होइन, 2 या 3 कसै कसै घरमा 4 वटासम्म 5 वटासम्म सिलिन्डर भएको भन्ने कुरा पछिल्लो दिनमा यो डेटाबाट देखियो। तर त्यसपछि अलिक ग्यास अभाव भएको अवस्था सिर्जना हुन थाल्यो। त्यसपछि असारमा गएर हेर्दै गर्दाखेरि त्यो बढेर झन्झनै 30 लाख जति सिलिन्डर वितरण भएको देखियो। त्यसपछि असारमै 36 लाख सिलिन्डर वितरण भएको देखियो र साउन महिनाको अन्त्यसम्म 40 लाख सिलिन्डर वितरण भयो। 40 लाख जेनरल महिनाहरूमा 30-33 लाख सिलिन्डर वितरण हुँदै गर्दाखेरि पुगिराखेको अवस्थामा 40 लाख सिलिन्डर वितरण हुँदै गर्दाखेरि पनि साउन महिना सकेर अहिले भदौ महिना लागेको छ तब पनि ग्यास अभाव भएको हो कि भन्ने हल्ला एकदमै फिजिराखेको छ। केही जनताले त नपाइरहेको अवस्था पनि छ, अझ दुर्गम दुर्गम ठाउँमा नपाइरहेको अवस्था पनि छ भन्ने लाग्यो। त्यो एक किसिमको अभाव ग्यास अभाव भयो भन्ने हल्लाका कारण सबै जनताले आफ्नो भएको 5औं सिलिन्डर 4औं सिलिन्डर पनि भर्नुपर्छ भन्ने बाटोबाट लाइनमा बसेको पनि देखियो र एक किसिमको आलोचना सिर्जना गर्ने बाटोमा पनि यो यसले एक किसिमको त्यो भूमिका तय गरिदियो। तर पछि र सत्य कुरा के हो भने नेपाली बजारमा आज ग्यास अभाव छैन, यो सत्य हो। यो सत्य म कसरी भनिराखेको छु भने नेपालमा सप्लाई हुने एउटै मात्र छिमेकी देशबाट सप्लाई हुन्छ र त्यो सप्लाई भइरहेको ठाउँबाट जति आपूर्ति भइरहेको थियो त्यो आपूर्तिभन्दा 10% भन्दा बेसी र अझ पछिल्लो महिना त 15% जति पनि बढाएर आपूर्ति भइरहेको छ र आवश्यकता पऱ्यो भने योभन्दा बेसी पनि बढाएर आपूर्ति गर्न सक्छौँ भनेर हामीलाई आपूर्तिकर्ताले भनिरहेको अवस्थामा नेपालको बजारमा ग्यास अभाव हुँदैन। ग्यास अभाव नहुने भएको हुँदा आफ्नो घरमा अहिले आफूलाई जति चाहिने हो एउटा सिलिन्डर बाँकी छ एउटा सिलिन्डर भरिएको छ भने अर्को खाले सिलिन्डरको लागि हतार नगरिकन लाइनमा नबसिदिनुको लागि र यो सप्लाई कहीँ नटुटेको हुँदाखेरि नआतिदिनको लागि नेपाली जनता नआतिदिनको लागि म अनुरोध गर्न चाहन्छु। केही समय अगाडि सप्लाईमा यो अन्तर्राष्ट्रिय बजारमै अभाव भएको कारण भएको कुरा सत्य हो। त्यसै कारण त सरकारले आधी सिलिन्डर वितरण गर्नु भनेको थियो, त्यो आधी
सिलिन्डर
फेरि फुल सिलिन्डर गर्दै गर्दाखेरि भएको रिफिलिङ प्रक्रियामा भएको प्रणालीमा त्यो सीमितताको कारणले गर्दाखेरि अभाव देखिएको हो। त्यस कारण ग्यासमा अभाव अब हुँदैन। त्यस कारण जनतालाई नआत्नको लागि म अनुरोध गर्न चाहन्छु भने ग्यास सप्लाई गरेर वितरण गर्ने प्रणालीमा कहीँ कतै पनि खोट नराखिकन त्यो प्रणाली वितरण प्रणालीले काम गरिराखेको हुँदै गर्दाखेरि यसमा चाहिँ म ढुक्क भइदिन अनुरोध गर्न चाहन्छु। यद्यपि केही जनताको घरमा आज पनि ग्यास नबलेको हुनसक्छ, जसको घरमा एउटा मात्र सिलिन्डर थियो उहाँले नपाइरहेको अवस्था आज पनि हुनसक्छ, तर यो चाँडै नै आज नभए भोलि तपाईँले पाउन सक्ने अवस्थाको सुनिश्चित भइसकेको हुँदै गर्दाखेरि यसमा म आफूलाई अनुरोध गर्न चाहन्छु। तर मूल्य वृद्धि चाहिँ के पक्ष के हो भनेदेखि पेट्रोलियम पदार्थको जब मूल्य वृद्धि हुन्छ अन्तर्राष्ट्रिय जगतमा मूल्य वृद्धि हुन्छ त्यसको आधारमा ढुवानी प्रणालीदेखि लिएर सबै प्रक्रियामा त्यो जोडिने भएको हुँदा प्रभाव पर्ने भएको हुँदा त्यसले त्यसको कारणले मूल्य वृद्धि भएको छ। मूल्य वृद्धि राज्यको आफ्नो शक्तिका कारण मात्र त्यसलाई कन्ट्रोल गर्न सक्ने अवस्था छैन। त्यसमाथि पनि हाम्रो जस्तो आर्थिक अवस्था भएको देशले सबै कुरामा नियन्त्रण गर्न सक्दैन। यद्यपि सरकारले यसमा एकदमै चासो राखेको छ, वाणिज्य मन्त्रालय अन्तर्गत यसमा नियमन गर्ने गरी अनुगमन गर्ने बाटोमा काम गर्नको लागि तीव्रता दिएको छ भनेर संयन्त्रले भनिराखेको छ। मैले यो पाठमा
थोरै संसदतर्फ केन्द्रित हुन चाहे, यहाँ त संसदीय
एउटा कुरा चाहिँ यो सार्वजनिक सेवाको बाटोमा एउटा कुरामा जोडेर म जाउँ। विशेष गरी सार्वजनिक सेवामा आफूले त्यो रिन्यू गर्नको लागि अथवा लाइसेन्स लिनको लागि वर्षौंसम्म कुर्ने झन्झट किन सिर्जना भयो भन्दै गर्दाखेरि हामीलाई चाहिने हजारौँ लाखौंको संख्यामा लाइसेन्स चाहिने गरी थुप्रिँदै गर्दाखेरि पनि हामीले त्यसको छपाई प्रक्रिया अथवा त्यसको उत्पादन प्रक्रियामा सुधार गर्न सकेका थिएनौँ। तर आज ती सार्वजनिक सेवाहरू जनताले सहज रूपमा प्राप्त गर्न सकुन् भन्ने पाटोबाट त्यसमा व्यापक सुधार भएको छ। यहाँले भने जस्तो सबै कुरालाई डिजिटलाइजेसन गर्ने प्रणालीमा लाँदै गर्दा र मालपोत जस्तो सेवालाई हामीले स्थानीय सरकारबाट दिनुपर्छ भनेर काम गर्दै गर्दाखेरि त्यो डिजिटल प्रणालीमा जोड्दै गर्दाखेरि त्यो सञ्चालन गर्ने प्रणालीमा ज्ञानको अभाव पनि कति ठाउँमा देखियो र कति ठाउँमा चाहिँ सामञ्जस्यता नभएको कारणले गर्दाखेरि पनि सिस्टम चलेको छैन अथवा यो इन्टरनेट चलेको छैन भन्नेसम्मका गुनासाहरू शीर्षसम्म आरोप प्रत्यारोपका कारणले यहाँले भने जस्तै हप्तौँसम्म कहीँ कहीँ सेवा नदिएको पनि देखियो। कहीँ ठाउँमा म आफै पुगेर किन यो सेवा प्रणाली सुचारु भएको छैन भन्दै गर्दा दुईटा निकाय मार्फत र स्थानीय सरकारका निकायहरू बिच त्यति समन्वयकारी भूमिका नभएको र कारणले पनि त्यस्तो भएको रहेछ। तर आजका दिनमा यी कुराहरूमा व्यापक सुधार भइसकेको छ। मालपोत जस्तो काम कुराको सेवा स्थानीय सरकारबाट प्राप्त भइराखेको छ। हुलाक सेवालाई सुधार गरेर हामीले यो पासपोर्ट जस्ता कुराहरू डेलिभरी गर्नको लागि उपयोग गरेर एक किसिमको यो प्रणाली सुधार गर्नलाई काम गरिसकेको छ।
यो प्रसङ्ग पछि म थोरै संसदतर्फ पनि केन्द्रित भए हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका
छौँ।
यहाँ त संसदीय दलको उपनेता पनि हुनुहुन्छ, कति पछिल्लो समय के देखिन्छ भने अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग त प्रतिनिधि सभामा झण्डै दुई तिहाई नजिकै बहुमत छ, धेरै सांसदहरू हुनुहुन्छ। अब कतिपय सांसदको उपस्थिति अभिव्यक्ति आचरण र भूमिकामाथि केही प्रश्न उठिरहेका छन्। एउटा जनप्रतिनिधिले यसरी नभनिदिएको भए हुन्थ्यो, यसरी प्रस्तुत नभइदिएको भए हुन्थ्यो भन्ने जनस्तरबाट त्यस्ता प्रश्नहरू पनि उठिरहेका छन्। मर्यादित र अनुशासित संसदीय समिति, संसद त्यसै गरी संसदमा हुने उपस्थितिलाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा कसरी अगाडि बढाउँछ? हुन त यो छोटो अवधिमा एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अभ्यास इकाई र अब सुधारका लागि बाटाहरू पनि खुलिरहेका छन्, किनभने यति ठूलो जनादेश पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पाइरहँदाखेरि थप व्यवस्थित र पार्टीलाई संसदीय गतिविधिमा मर्यादित बनाउन चाहिँ यहाँहरूले के कस्तो योजना बनाउनु भएको छ? अति नै छोटकरीमा बताइदिनुहोस्, हामी अन्तिममा आइसकेका छौँ।
निश्चय पनि संसदीय अभ्यासलाई प्रभावकारी बनाउनको लागि प्रशिक्षण मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरिराखेको छ। हामी सबै सांसदहरूलाई संसदीय अभ्यासमा सुधार गर्नको लागि, किनकि राजनीतिक अभ्यास र संसदीय अभ्यासमा अधिकांश सांसदहरू नयाँ हुनुहुन्छ। यद्यपि राजनीतिक दलका वा निर्वाचित भएर आएका सांसदहरू कुनै कम्पनीका कर्मचारी जस्ता जे आदेश दियो जे निर्णय गर्यो त्यो खुरुखुरु मान्ने भन्ने हुँदैन। उहाँहरू निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ र उहाँहरूले आफ्नो व्यवहार कसरी प्रस्तुत गर्ने, समाजमा आफूले जनताका आवाजहरू बोल्दै गर्दाखेरि त्यसलाई कसरी प्रस्तुत गर्दा त्यो पछि प्रभावकारी हुन्छ भन्ने कुराको न्यूनतम जानकारी उहाँहरू स्वयंले पनि प्रस्तुत गर्नुपर्छ।
हुन्छ हुन्छ मान्यज्यू, हाम्रो समय सकिएको छ,
त्यस कारण यो पाटोमा हामीले काम गरिरहेका छौँ।
हुन्छ, हाम्रो समय सकिएको छ, यहाँको समयका लागि धन्यवाद। आजको अन्तर संवादमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन, सरकार सञ्चालन र संसदीय भूमिकाका सन्दर्भमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।